نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. خلاصہ قرآن کے سلسلے میں دسویں پارے کا تیسرا رخ کریں گے آیت نمبر 34 سورۃ توبہ سے. أعوذ بالله من الشيطان الرجيم يا أيها الذين آمنوا إن كثيرا من الأحبار والرحمن ليأكلون أموال الناس بالباطل ويصدون عن سبيل الله والذين يكنزون الذهب والفضة ولا ينفقونها في سبيل الله فبشرهم بعذاب أليم. ايمان لانے والو، ان اہل کتاب کے اکثر علماء اور درویشوں کا حال تو یہ ہے کہ وہ لوگوں کے مال باطل طریقوں سے کھاتے ہیں اور انہیں اللہ کی راہ سے روکتے ہیں. دردناک سزا کی خوشخبری دے دو ان کو جو سونے اور چاندی کو جمع کر کے رکھتے ہیں اور انہیں اللہ کی راہ میں نہیں خرچ کرتے. ہوگا کیا ان کے اس جمع جتھے کا؟ یوم یحمى علیہ فی نار جہنم، ایک وہ دن آئے گا جب اسی سونے اور چاندی پر جہنم کی آگ دہکائی جائے گی، پھر اسی سے ان لوگوں کی پیشانیوں اور پہلوؤں اور پیٹھوں کو داغا جائے گا، اور ساتھ ہی ساتھ کہا جائے گا فذوقوا ما کنتم تکنزون، یہ ہے وہ خزانہ جو تم نے اپنے لیے جمع کیا تھا، لو اب اپنی سمیٹی ہوئی دولت کا مزہ چکھو. یہاں علماء یہود پر بڑی زبردست قسم کی تنقید ہے. اللہ تعالیٰ جب کسی قوم کو اپنے پیغام کے لیے چنتا ہے تو ان چنے ہوئے لوگوں میں سے پھر کچھ لوگوں کو چنتا ہے علم کے لیے اور دین کی خدمت کے لیے. جیسے امت مسلمہ کو انسانیت کی ہدایت کے لیے چنا، پھر امت مسلمہ سے پھر دینداروں کو چنا. لیکن یہ چنے ہوئے اور در چنے ہوئے لوگ جب دنیا کے نشے میں چور ہو جائیں، تزکیہ نہ ہوا ہو، تربیہ نہ ہوئی ہو، حب دنیا دل سے نکلی نہ ہو، کراہیت الموت جن کا شعار نہ ہو، تو نتیجہ کیا ہوتا ہے کہ وہ دینداری کو دکانداری بنا لیتے ہیں. اور یاد رکھیے، جب دینداری دکانداری میں بدل جاتی ہے تو سب سے زیادہ نقصان دین کو ہوتا ہے. وہ دین کو بدل لیتے ہیں لوگوں سے مال، نذرانے، کھانے پینے وصول کرنے کے لیے کہ چلو کوئی بات نہیں، ہم تمہاری مرضی کا دین پیش کر دیتے ہیں، تم ہمیں راضی رکھو. اور یہ نذرانے صرف پیسے اور سونے چاندی کی صورت میں نہیں آتے، بلکہ کبھی کبھی عہدوں کی صورت میں آتے ہیں، کبھی شہرت کی صورت میں آتے ہیں، اور کبھی لوگوں کے جمع غفیر یعنی ڈھیروں ڈھیر جمع ہو جانے کی صورت میں آتے ہیں. بنی اسرائیل کے علماء میں یہی خرابی آ گئی تھی جس کا تذکرہ اللہ تعالیٰ نے یہاں بتا دیا. کیسے دیندار جب ایسی چیزوں پہ جن کو دنیا سے رغبت دلوانے کی بجائے دنیا کی رغبت نکالنی تھی، جب وہ یہ کام کرنے لگ جائیں تو پھر سوچو کہ باقی کیا کریں گے. اور یاد رکھیے کہ کسی قوم کا زوال اس وقت آتا ہے جب اس کے دینی یا مذہبی لوگ بھی دنیا ہی کو لوگوں کی نظروں میں خوبصورت کر کے دکھانے لگے. اللہ تعالیٰ ایسے سونے چاندی کو کنز کہتا ہے. حدیث میں آتا ہے کہ وہ مال جس پر زکوٰۃ ادا نہ کی جائے وہ کنز ہے. یعنی ہم سب اپنے مال کو دیکھیں، ہم اپنے سونے چاندی کو دیکھیں، اپنے زیورات کو دیکھیں، اگر ہم نے اس پہ زکوٰۃ نہیں دی تو کنز ہے. زکوٰۃ دے دیں تو پاک ہے، کوئی حرج نہیں، آپ 100 تولے رکھیں، 200 تولے رکھیں، لیکن کنز نہیں بنانا. ایک موقع پہ ایک عورت اپنی بیٹی کے ساتھ آئی، موٹے کنگن پہنے ہوئے تھے. اللہ کے نبی نے کہا کیا اس پہ زکوٰۃ دیتی ہو؟ کہا نہیں. تو کہا کیا چاہتی ہو کہ اللہ تمہیں جہنم کے کنگن پہنائے؟ کہا نہیں. تو پھر فوراً انہوں نے کنگن اتار کے اللہ کے نبی کو دیے کہ مجھے ایسے کنگن نہیں چاہیے، پتہ نہیں میں نے کب سے اس پہ زکوٰۃ نہیں دی، آپ اس کو اللہ کے راستے میں قبول کیجئے. بہت زبردست آیت ہے. اللہ تعالیٰ ہمیں مال کو رکھنے کے بعد مال کی زکوٰۃ اور اس میں جو اللہ کا حق ہے اس کو ادا کرنے کی توفیق عطا فرمائے. اس کے بعد آیت نمبر 36 سے آگے ایک آدھ آیت میں مشرقین مکہ کی کچھ بدعت کا تذکرہ. بدعت ہم اس کو وہ کہیں گے آج کے دور میں، لیکن وہ اس کو رسم کہتے تھے. اور یاد رکھیے گا، ہر دور میں دین کے اندر بدعت رسم و رواج ہی کے نام پہ پروان چڑھتی ہیں. کیا تھی؟ ان عدت شہور عند اللہ 12 شہرا، ان اللہ 12 شہرا فی کتاب اللہ یوم خلق السماوات والارض. حقیقت یہ ہے کہ مہینوں کی تعداد جب سے اللہ تعالیٰ نے آسمان اور زمین کو پیدا کیا ہے اللہ کے ہاں 12 ہی ہے. ان میں سے 4 مہینے حرمت والے ہیں، یہی ٹھیک ضابطہ ہے. لہٰذا ان 4 مہینوں میں اپنے اوپر ظلم نہ کرو اور مشرکوں سے سب مل کر لڑو. جس طرح وہ سب تم سے مل کر لڑتے ہیں، اور جان رکھو کہ اللہ متقیوں کے ساتھ ہے. انما نسی زیادتم فی الکفر، اور نسی تو کفر میں ایک مزید کافرانہ حرکت ہے جس سے یہ کافر لوگ گمراہی میں مبتلا کیے جاتے ہیں. کسی سال ایک مہینے کو حلال کر لیتے ہیں اور کسی سال اس کو حرام کر دیتے ہیں تاکہ اللہ کے حرام کیے ہوئے مہینوں کی تعداد بھی پوری کر لے اور اپنی منمانیاں بھی کرتے رہے، جو اپنا دل چاہتا ہے وہ بھی کر لے. بنیادی طور پہ ان آیات میں مشرکین مکہ کی ایک رسم جس کو نسی کہا قرآن پاک نے، اس پہ تذکرہ ہے. ہوتا کیا تھا کہ مسلسل 3 مہینے جب حرمت کے آتے، ذیقعد، ذی‌الحج اور محرم، تو جن کو لڑنے بھڑنے کی عادت تھی وہ یہ بجائے اس کے کہ ایک مہینہ اور صبر کر لیں، پھر اس کے بعد حرمت کا مہینہ گزرے گا، پھر جو بھی لڑنا بھڑنا پڑ لیں، وہ کیا کر دیتے تھے کہ محرم کو بدل لیتے تھے، اس کو آگے لے جاتے تھے سفر کے ساتھ، سفر کو پیچھے لے آتے تھے. بیچ میں لڑنے کو دل چاہا تو اسی طرح جیسے آج کوئی کہے کہ اس سال جنوری کے بعد فیبرری نہیں آئے گا، مارچ آئے گا، کیونکہ فیبرری میں لڑنا منع تھا تو ہم مارچ کو فیبرری کر دیتے ہیں، فیبرری کو مارچ کر دیتے ہیں، پھر اس کے بعد دوبارہ اس کو آگے لے کے ضرور جاتے تھے. یہ بڑا قابل غور نقطہ، اگر آپ اس کو ہائی لائٹ کرنا چاہیں، لیواتیو کا لفظ ہے عربی میں، کہ تاکہ گنتی بھی پوری رکھیں، جس کو ہمارے ہاں کہتے ہیں خانہ پوری تو کر لیں. کیا آج مسلمانوں میں ایسی کوئی رسمیں اور ایسے رواج اور ایسے کام نہیں ہیں کہ ہم دین کا لیبل بھی ضرور رکھتے ہیں لیکن اس کو اپنی من مانی سے بھی کرتے ہیں؟ مثلا جیسے شادی ہوگا تو ہم کہہ دیں گے نکاح من سنتی، اللہ کے نبی کی سنت ہے شادی، نکاح میں مولوی صاحب کو ضرور بلائیں گے، لیکن باقی ساری شادی میں نصیب والی حرکتیں، کمی بیشی. ایک شادی جو 2 گھنٹے میں ہو جاتی ہے اس کو ہم 1 مہینے پہ لٹکا دیتے ہیں، اور اس کی تیاریوں کو 2 سال پہ لگا دیتے ہیں. تو قومیں جب اللہ کے حلال اور اللہ تعالیٰ کی دی ہوئی چیزوں کے اندر من مانیاں کر کے پھر اس کو رنگ دین کا ہی دے، پھر کہتے نہیں جی یہ تو سنت ہے اور شادی تو اللہ تعالیٰ نے کہا ہے تو ہمیں تو اس میں اجر ملے گا، اور کچھ باتیں اچھی کچھ بری منا کے کر لیتے ہیں تاکہ اللہ کو بھی خوش کر لے اور اللہ کا حرام کیا ہوا حلال بھی کر لے. اور سب سے بڑی بات کہ زوجین لہم سوء اعمالہم، ان کے برے اعمال ان کے لیے خوبصورت کر دیے گئے. آج ہمارے لیے نہیں خوبصورت ہوئی ہوئی ہماری رسمیں؟ آج ہماری شادیاں، مہندی، اپٹن، ہمارے جینے مرنے کیا لوگ برا سمجھ کے کرتے ہیں؟ آج دین کے نام پہ جو محفلیں سجتی ہیں، عطر اور خوشبو کی بارش ہوگی اگر، تو کیا وہ کوئی اس کو برا سمجھتے ہیں؟ شیطان کا ایک بہت بڑا ٹرک یہ ہے کہ وہ اللہ کی نافرمانی کو خوبصورتی کر کے دکھاتا ہے. ایسے لوگوں کا حال کیا ہے؟ واللہ لا یہدی القوم الکافرین، اللہ تعالیٰ کافر قوم کو ہدایت نہیں دیتا. اس کے بعد اب آیت نمبر 38 سے وہ چیز شروع ہو رہی ہے کہ جس کو غزوہ تبوک کہتے ہیں. یہی ہے وہ بات جو اس سورت کی جان ہے. ہم تھوڑا سا اس میں سے آگے جاتے جائیں گے اور پھر آپ کو انشاءاللہ ایک خاص آیت پہ پہنچ کے اس کی تھوڑی سی ہسٹری بھی بتائی جائے گی. لیکن یہ جملے حقیقت میں کانوں پہ نہیں، دل کی زمین پہ لکھنے والے ہیں. صرف کانوں سے ٹکرا کے بات چلی جائے گی تو بات نہیں بنے گی. مجھے تو یہ آیت 38 پڑھتے ہوئے ایسے لگتا ہے کہ کنکھیوں سے میں دیکھ رہی ہوں کہ اللہ تعالیٰ اوپر سے ہمیں کیسے دیکھ رہا ہے کہ یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم انفروا فی سبیل اللہ ساکلتم من الارض. اے لوگو جو ایمان لائے ہو، تمہیں کیا ہو گیا کہ جب تم سے اللہ کی راہ میں نکلنے کا مطالبہ کیا جاتا ہے تو تمہارے قدم بوجھل ہونے لگتے ہیں، تمہیں مشکل لگتا ہے، تمہارے لیے امپاسیبل ہو جاتا ہے؟ وجہ کیا ہے؟ مجبوریوں کی لمبی چوڑی لسٹیں بتاتے ہو؟ نہیں، اصل بات کیا ہے؟ اردی تم بالحیات دنیا من الاخرہ، کیا تم نے آخرت کے مقابلے میں دنیا کی زندگی کو پسند کر لیا؟ اسی لیے اللہ کے راستے میں نکلنے کی بجائے زمین سے چمٹ کے رہ جاتے ہو. زمین سے چمٹنا کیا ہے؟ مٹیریلزم، مادہ پرستی. اللہ کے راستوں میں جب بندہ نکلتا ہے تو ظاہراً اس کو کوئی چیز دکھتی نہیں ہے. کبھی دنیا میں دکھ بھی جاتی ہے فتح کی صورت میں، کبھی مال غنیمت کی صورت میں، لیکن گھر سے نکلیں تو جاتا ہی جاتا دکھتا ہے، کچھ مل نہیں رہا. تو جو لوگ دنیا دنی کے سوداگر، جو نفع نقصان کو تولتے ہیں، جو روپے پیسے کو تول رہے ہوتے ہیں، ایسے لوگ جو ہیں وہ ایسی چیزوں کے اوپر آ کے سوچتے ہیں اچھا جی ہم نکلیں کہ نہ نکلیں، وہ ایفس اینڈ بٹس میں پڑ جاتے ہیں. اچھا اگر میں نے یہ کیا تو یہ ہوگا، پھر جاب چھوڑنی پڑے گی، جاب چھوڑی تو ہر دن کا میرا 500, 600, 700, 1000 جو کماتے تھے وہ چلا جائے گا، پھر میں چلی گئی تو پھر مجھے بچوں کی بیبی سٹنگ دینی پڑے گی، پھر مجھے کتابیں لینی پڑیں گی، پھر میں نے اگر کہیں والنٹیئر کر لیا تو میں تھک جاؤں گی، پھر میں اپنے گھر کو ٹھیک نہیں کروں گی. یہ ہے ساقلت من الارض. ہر ایک اپنے آپ کو جائے، سب سے پہلے تو کہنے والے اس کو سوچے، کیا میرا یہ حال تو نہیں ہے؟ कि जब अल्लाह के रास्तों में निकलने के लिए कहा जाए तुम जमीन से चिमट के रह जाते हो। क्या लगता नहीं कि अल्लाह ने चोरी पकड़ ली? अरदी तुम बिल हयात दुनिया, ऐसा लगता है कि अल्लाह ताला कान में आके कह रहा है मुझे पता है तुम्हारा मामला क्या है, तुम आखिरत के मुकाबले में दुनिया की जिंदगी को पसंद करते हो, कोई बात नहीं, डोंट वरी, समझ लो कि फमा मताउल हयात दुनिया फिल आखिरत इल्ला कलील। ऐसा ही है तो तुमको मालूम हो कि दुनिया की जिंदगी का ये सब सरो सामान आखिरत में बहुत थोड़ा निकलेगा। ये बड़ी काबिल गौर बात है, फिल आखिरा का लफ्ज़ बोला, दुनिया में तो दुनिया में बहुत बड़ी लगती है, आखिरत में थोड़ी कैसे लगेगी। मैं आपको इसकी एक छोटी सी मिसाल देती हूँ। एक लड़की, उसकी शादी नहीं हुई भी, उसकी माँ उसको दो चार जोड़े भी बना दे, एक छोटा सा उसका कमरा भी हो, तो वो बड़ी खुश होती है कि मेरा अपना कमरा है, उसमें सिंगल बेड है और उसमें एक क्विल्ट भी रखा है और अम्मी ने दो चार दस जोड़े भी बनाए हैं, उसको बहुत कुछ लगता है। लेकिन जब वही लड़की शादी होकर ससुराल में जाती है जहाँ ब्रांड न्यू फर्नीचर और जर्क बर कपड़े, अब इसके मुकाबले में उसको कहे माँ का कमरा और माँ के घर के कपड़े वो कैसे थे, तो क्या यही कैफियत नहीं? क्योंकि छोड़ो वो क्या थे, अब जो मिले हैं। आज दुनिया में जो चीज़ हमें सोने की लग रही है ना, क़यामत के दिन जन्नत में जाकर वो पीतल की दिखेगी, लोहे की दिखेगी, जंग आलूद दिखेगी। आज जिन मट्टी और चूने के घरों को पाने के लिए हम रब को नाराज करते हैं, कल क़यामत के दिन अफसोस होगा, हाय हम किस धोखे में थे, हाय हमने क्या किया। और बाकी बात, नहीं निकलते तो ना निकलो, इल्ला तनफिरु युअज्जिबकुम अज़ाबन अलीमा, अगर तुम ना उठोगे तो अल्लाह तुम्हें दर्दनाक सज़ा देगा। क्या सज़ा मिलती है? डिप्रेशन की सूरत में, बीमारियों की सूरत में, बेमकसद ज़िंदगी की सूरत में, रह जाते कि सोचों की सूरत में, टेंशन है तुम्हें, तुम्हारे दिल का सुकून चला जाएगा, तुम्हें खुशी नहीं मिलेगी। तुमने जिस दुनिया को पाने के लिए अल्लाह के रास्तों को छोड़ा था, तुम्हें दुनिया तो फिर ना मिली। वो कहते हैं कि ना खुदा मिला ना वसाले सनम, ना अल्लाह मिला ना अपना आप बना, तो मेरा नहीं बनता अपना तो बन। अल्लाह कहते हैं मिलना कुछ नहीं, यह अजाबन अलीमा के अगर माल के लिए अल्लाह का रास्ता छोड़ा, वो माल तुम्हारे गले की फांस बन जाएगा, किसी ऐसे चक्कर में फंस जाओगे फिर हजारों दे के छूटोगे। औलाद के लिए औलाद का नाम लेकर छोड़ा था, तो वो औलादें तुम्हारी आंखों की ठंडक नहीं रहेंगी, जो बड़े होते ही तुम्हारे आगे नाफरमानियों में भी बड़ी हो जाएंगी। और तुम जाओगे तो क्या भला अल्लाह का काम कोई ना करेगा? ऐसा कभी नहीं हुआ। वयस्तबदिल कौमन गैरकुम, और तुम्हारी जगह वो किसी और गिरोह को ले आएगा। अल्लाह को कोई परवाह नहीं, अल्लाह को कोई इलेक्शन नहीं लगवाने पड़ते, अल्लाह को कोई किसी को कोई आउट फॉर्म फिल नहीं करवाने पड़ते। आज तुम निकल के तो देखो तुम्हारी कुर्सी पे कौन बैठता है। मत किसी मान में रहना कि मैं नहीं होंगी तो दुनिया का कारनामा नहीं चलेगा, दुनिया के काम नहीं होंगे, और सबसे बड़ी बात है कि तुम अल्लाह का कुछ भी ना बिगाड़ सकोगे, अल्लाह का कुछ नुकसान नहीं होगा, तुम्हारा अपना नुकसान होगा। वला तदुर्रु शैया, होगा कैसे? वल्लाहु अला कुल्ली शैइन क़दीर, अल्लाह ताला हर चीज़ पे क़ादिर। इतनी कुदरतों वाले रब को कोई हमारी कोशिशों की ज़रूरत है कि तुमको रब का हाथ बटाओ? नऊज़ु बिल्ला सुम्मा नऊज़ु बिल्ला, और फिर तुम उसको देखना चाहते हो, तो क्या तुमने भला माजी में उसको कभी नहीं आजमाया? इल्ला तंसुरूहु फ़क़द नसरहु अल्लाहु इज़ अख़रजहु अल्लज़ीना कफ़रू, तुमने अपने नबी की अगर मदद ना की तो उसको कुछ परवाह नहीं, अल्लाह तो उसकी मदद उस वक़्त कर चुका जब काफिरों ने उसको निकाल दिया था, जब वो सिर्फ दो में का दूसरा था, जब वो दोनों गार में थे, जब वो अपने साथी से कह रहा था ला तहज़निनल्लाह मअना, गम न करो अल्लाह हमारे साथ है, और उस वक़्त जब सारे लोग पीछे लगे हुए थे, जान की कीमत सौंठों की कीमत थी, लोग उनको जिंदा या मुर्दा पाना चाहते थे, उस वक्त उनके दिलों की कैफियत क्या थी? फ़ंज़लल्लाहु सकीनतहु अलैहि वअय्यदहु बिजुनूदिल लम तरौहा, जब वो दोनों गार में थे, जब वो अपने साथी से कह रहा था गम न करो अल्लाह हमारे साथ है, उस वक्त अल्लाह ने उस पर अपनी तरफ से सुकून कल्ब नाजिल किया। ये है अल्लाह के रास्ते का पहला तोहफा, क्या आपको दिल का सुकून मिलता है? कुरान देता क्या दिल का सुकून देगा? और क्या चाहिए आपको? इतनी कीमती दौलत दुनिया के सारे डॉलर क्रोन्स और पाउंड्स दे के भी नहीं तुम ले सकते, अल्लाह का कलाम हमें ये देता है। अल्लाह ने उस वक्त इशारा, आप समझ रहे होंगे, तफसीर आप कर चुके हैं, इसलिए मेरा दिल नहीं चाह रहा पलट पलट के पीछे जाऊँ। मैं कहती हूँ आप सिर्फ आयतों को पढ़ें, देखें कैसे अबू बकर और अल्लाह के नबी गारे सौर में सानी यस नईन, और अबू बकर के उस वक्त धड़के के हैं कि अल्लाह के नबी को ना कुछ हो जाए, क्योंकि अगर इस लम्हे में इस नाजुक मोड में अल्लाह के नबी को कुछ हो गया, इस्लाम गया, अभी तो पाँव भी सीधे नहीं हुए, अभी तो कुछ भी नहीं हुआ, अगर इस वक्त अल्लाह का नबी दुनिया से चला गया या कुछ हो गया, बनेगा क्या? बस अल्लाह ने ऐसे बेलौस साथियों की उस वक़्त की बेचैनियों को कबूल किया और सकीनत डाल दी। ये ईमान की अलामत होती है। आप अपने ईमान का बैरोमीटर देखना चाहते हैं, थर्मामीटर देखते हैं कि आपके ईमान का लेवल क्या है, तो मुश्किल हालात में अपने दिल की हालत को देखें। जितनी बड़ी मुश्किल उतना ज़्यादा सुकून। सहाबा कराम की ज़िंदगी में ऐसा दिखता है कि खुशियों में जब होते थे तो बेचैन, परेशान, हाय क्या हो रहा है, क्या हो रहा है, और जब किसी मुश्किल में जिस्म जख्म जख्म है, अल्लाह के रास्तों में निकले हुए, पाँव पे चीथड़े बांधे हुए, लेकिन मुतमईन, स्माइली, और दुनिया से जाते हुए स्माइली। क्यों? कि उनको ये यकीन था कि हमें जो भी मुश्किल आ रही है ये अल्लाह के रास्ते में आ रही है, हमारा अंजाम अच्छा हो रहा है। अल्लाह ताला जब इंसानों की कमी देखता है तो ऐसे मौक़ों पर फिर मदद करता है। वयदहू बिजनुदिलहा, और उसकी मदद ऐसे लश्करों से की जो तुमको नज़र ना आते थे। वजाला कलिमतल्लज़ीना कफरू सुफला, और उसने काफिरों का बोल बाला नीचा कर दिया, यानी काफिरों का बोल नीचा कर दिया, सारी कोशिशों के बावजूद आपको ना देख सके, और अल्लाह का बोल बाला हो गया। और अल्लाह की बात तो होती ही बुलंद है, क्योंकि अल्लाह ज़बरदस्त और दाना बीन है। यहाँ हिजरत की बातें थी। मदीना हिजरत करना उस दौर में एक ऐसा ही काम था कि जैसे आज कोई हमें ये कहे कि दुनिया के फ़ायदे एक तरफ रख लो, लेते रहो, खाते रहो, पीते रहो, और नस्लें तबाह होती रहें, इस्लाम पे लगे हुए इल्ज़ाम जो हैं धब्बे ना मिटें, तो तुम्हें ये पसंद है तो ये ले लो, और दूसरा ये कि आओ फिर मिशन की ज़िंदगी पे आओ, एक मकसद की ज़िंदगी पे जियो, खाओ पियो, लेकिन मकसद ना बनाओ, ज़रूरत रखो इसको, और ये सारी रौनकों को ज़रा पीछे डालो और आओ अल्लाह के रास्ते की तरफ। ऐसे वक्त में फिर इंसानों के दो गिरोह हो जाते हैं, कुछ मसलियत पसंद हो जाते हैं और कुछ असबाब की कमी बेशी का जिक्र करते हैं। कुछ कहते हैं भी हालात मुवाफिक नहीं है, कुछ कहते हैं नहीं करना तो है बस अभी नहीं, बस अभी सोचा हुआ इसके बाद, उसके बाद। अल्लाह ताला बड़े ही खूबसूरत तरीके से फरमाते हैं, यहाँ से बागे ग़ज़वे तबूक का तज़किरा है। ग़ज़वे तबूक क्या थी? असल में एक इम्तहान थी, और बहुत बड़ा इम्तहान था और कठिन इम्तहान था, और हर दौर में हर ईमान वाले का ये इम्तहान एक बार ज़रूर होता है। सारी फौजें मुसलमानों का नाम मिटाने के लिए तैयार थीं। नबी सल्लल्लाहु अलैहि वसल्लम मदीना और मक्का के इर्द गिर्द के लोगों से नबर्द आजमा हो ही रहे थे। मक्का फतह हो चुका था, सन 9 हिजरी में हज भी कर चुके थे, मुशरिकीन से ऐलान बरात भी हो चुका था। इतने में ख़बरें मिलीं कि रोम का हिरकल अपनी फौजें जमा कर रहा है, किस लिए? कि मुसलमानों पर हमला करें। बिल्कुल आज के दौर में आप नाम लिए बगैर कह लें कि दुनिया की कोई सबसे बड़ी ताकत जो इस वक्त अपने आप को ताकत के, वो मुसलमानों के सबसे छोटे मुल्क पर चढ़ाई की तैयारियां कर ले और ये अखबार में ख़बर आ जाए, या भी छुपी हुई खबर है, सिर्फ नबी सल्लम तक ख़बर पहुँच रही है, कोई उनकी तरफ से डायरेक्ट धमकी नहीं। एक वक्त क्या होता है, मुसलमान काँपने लगे, हाय फिर क्या होगा, अब क्या होगा, चलो इनको पकड़ो, इनके पाँव सीधे करो, इनकी जूतियाँ ठीक करो, और जाके इनसे को प्लीज़ ऐसा ना करो, बताओ तुम क्या शर्तें लगाते हो, हम तुमसे पूछ के अपने कवानीन बनाते हैं। और दूसरा क्या होता है, भीगी बिल्ली बन के छुप जाओ। और तीसरा वो था जो अल्लाह के नबी ने किया, और यही इस्लाम का मिजाज है। आपने इससे पहले कि वो आते, आपने कहा हम जाएंगे, खुले आम आपने ऐलान कर दिया कि सब तैयारी करो। ग़ज़वे तबूक वो मौका था जब जंग फ़र्ज़ ऐन थी। फ़र्ज़ ऐन क्या? एक एक बंदे को निकलना है। फ़र्ज़ किफ़ाया क्या है? कि आपसे कहा जाए कि कुछ लोग सफाई कर लें, दो चार उठ के कर लेंगे, घर साफ़ हो जाएगा, ख़त्म, बात हो गई। फ़र्ज़ ऐन क्या होता है? एक एक को कह दिया जाए आपने ये करना है और ज़रूर करना है और अभी करना है। ग़ज़वे तबूक में यही कैफियत थी। इतना बड़ा दुश्मन, लाखों की फ़ौज, और मुसलमानों का हाल क्या था? सख्त गर्मी, खड़ी फसलें, और सारे साल का फल तोड़ने का वक्त आया हुआ था। आप कह लीजिए कि काटो तो बदन में लहू नहीं वाली कैफियत थी। और ऐसे वक्त में वही निकलते हैं जिनको हकीकत में अल्लाह का दीन अपने ज़ाती नफ़े नुकसान से ज़्यादा प्यारा होता है, क्योंकि अल्लाह के रास्ते में काम करने वाले दो तरह के होते हैं। एक वो होते हैं कहते हैं चलो वी हैव सम टाइम, लेट स्पेंड इट इन द पाथ ऑफ अल्लाह सुब्हान तआला, बहुत कुछ वक्त है, आए मैं फ्री थी, मैंने कहा चलो कुछ वॉलंटियर कर देती हूँ, मैं फ्री हूँ, चलें कुछ किताब को भी चख लेते हैं। आप किधर गए? वो सॉरी, थैंक यू, नो प्रॉब्लम, मेरी फरागत ख़त्म हो गई, मुझे कोर्स मिल गया, आई एम लिविंग। وہ کیا ہوا، وہ مجھے جاب مل گئی اور میرا یہ معاملہ ہو گیا. یعنی اللہ کے دین کو، اللہ کے کام کو بعض لوگ اس طرح سے سوچتے ہیں کہ جیسے فالتو وقت کا مشغلہ، چنکس ہیں. یہ جنگیں اور یہ تبو کیوں آتی ہیں زندگی میں؟ تاکہ انسانوں کی چھانٹ ہو جائے، اسلام ایسے لوگوں سے پاک ہو جائے. رہو گھر میں، کھاؤ پیو، موج کرو، ہمیں نہیں چاہیے. تمہاری کوششیں بہت شکریہ جو کیا، اللہ آپ کا قبول کرے. اور ایک دوسری طرف ہوتا ہے کہ اللہ خاص کر لیتا اپنے کچھ لوگوں کو. ان ساری باتوں کی روشنی میں ان آیات کو دیکھتے ہیں. ان فروخ خفافم و سقالم و جاہدو بی اموالکم و انفسکم فی سبیل اللہ. اے نبی، اللہ تعالیٰ سب کو کہتے ہیں، نبی کو بھی کہتے ہیں، ہمیں بھی کہتے ہیں، نکلو، خواہ خلقے ہو یا بوجھل ہو، تیاری ہے کہ نہیں ہے، مینز ہیں کہ نہیں ہے، قیمت زیادہ دینی پڑتی ہے اس نکلنے کی یا کم. جس حال میں بھی نکلو، بچوں والے ہو تو بھی نکلو، بچے نہیں تو بھی نکلو، دولت مال کماتے ہو تو بھی نکلو، نہیں کماتے تو بھی نکلو، نکلنا پڑے گا. کیا کرو؟ وجاہدو باموالکم وانفسکم. اور جہاد کرو اللہ کی راہ میں اپنے مالوں اور اپنی جانوں کے ساتھ. کیوں کرو؟ کہا ذالکم خیر لکم ان کنتم تعلمون. یہ تمہارے حق میں بہت بہتر ہے اگر تم جانو. بہت تھوڑے جانتے ہیں کہ یہ بہتر ہے. کیسے بہتر ہے؟ وقت لگائیں، جان لگائیں، مال لگائیں. بہتر کیسے؟ یہ اس باقی رہنے والی دنیا کے لحاظ سے بھی بہتر ہے اور اس دنیا کے لیے بھی بہتر ہے. صرف نکلنے کے وقت یہ حقیقت نہیں سمجھ آ رہی ہوتی، بعد میں سمجھ آتی ہے. اسلام کبھی ہمارا کچھ نہیں لیتا. اللہ کبھی رکھتا ہے بندے کا؟ آپ رکھتے ہیں؟ کوئی آپ کو 100 کی چیز دے دے، آپ 125 کی پلٹانا چاہتے ہیں کہ نہیں مجھے بھی اس کو کچھ دینا. تو آپ اللہ کو وقت دیں کہ اللہ آپ کے وقت میں برکت کی صورت میں نہیں پلٹائے گا. آپ اللہ کے راستے میں لگائیں مال کہ اللہ آپ کا وہ مال، آپ تو 101 روپیہ لگا کے دیتے ہیں نا واپسی میں شادیوں میں کہ اس نے 100 دیا تھا ہمارے گھر شادی میں، ہم 101 دیتے ہیں. آپ ایک دیتے ہیں، اللہ اس پہ لاکھوں لگا کے دیتا ہے کہ فرشتوں اس کو واپس دے آؤ. لیکن اس کے لیے تھوڑی صبر کی ضرورت ہے. جب ایسی سخت کال آتی ہے کہ جس میں حالات بڑے مشکل ہوں، اور اس سفر میں آ جانا ایسے ہی تھا کہ جیسے خود کو موت کے منہ میں ڈالنا، ایسے وقتوں میں پھر لوگ اپنی اصل چھپا نہیں پاتے. کچھ لوگوں نے پیچھے رہنا پسند کیا، اللہ تعالیٰ نے ان کا تذکرہ کر دیا. لو کان عرضاً قریباً وسفرا. اے نبی، اگر آسانی سے حاصل ہونے والا فائدہ ہوتا اور سفر ہلکا ہوتا تو وہ ضرور تمہارے پیچھے چلنے پر آمادہ ہو جاتے. یعنی کوئی چھوٹی موٹی لڑائی ہوتی، اس کے بعد بہت سارا مال غنیمت ملنا ہوتا تو تم دیکھتے کہ سارے چل پڑتے. لیکن یہاں تو معاملہ الٹا ہے. ولاقیم باعودت علیہم الشکا. لیکن ان پر تو یہ راستہ بہت ہی کٹھن ہو گیا. اور اب وہ خدا کی قسم کھا کھا کر کہیں گے، اگر ہم چل سکتے تو یقیناً تمہارے ساتھ چلتے. یعنی جھوٹے بہانے. دل بڑا چاہتا ہے. نہیں، اللہ کے نبی سچی بڑی خواہش ہے جانے کی، ہماری تو خواہش ہے دین کے لیے کچھ کریں. اب کیا ہوگے؟ وہ اصل میں فصلیں کھڑی ہیں اور بچے ہیں اور بیوی کے بچہ ہونے والا ہے اور گھر پیچھے ہے اور دس اینڈ دیٹ. اللہ کے نبی کے پاس آ کر اس قسم کی باتیں کرتے اور ساتھ یہ بھی کہتے قسمیں کھا کے کہ میں برا نہ کو. یہ منافق کی ایک بڑی مصیبت ہوتی ہے. فرق ہے فاسق اور منافق میں. فاسق دین سے پیچھے رہتا ہے، کہتا ہاں نہیں کرتا جی، ہم سے نہیں ہوتا یہ کام، ہم کو منافق ہیں کیا مولوی بنے. وہ سر اور سر عام کہتے ہیں نہیں جی، ہم فلمیں بنا بنا کے انسانیت کی خدمت کریں گے، رہنے دیجیے. منافق کا مسئلہ کیا ہے کہ کرنے کرانے کا کچھ نہیں. دیتے وقت اس کی جان نکلتی ہے، کچھ اس سے مانگا جائے تو اس کی چیخیں نکل جاتی ہیں. وقت، صحت، مال، کچھ بھی ہو تو عذر بہانے کرتا ہے، لیکن ذرا سا وہ وقت ٹل جائے تو آ کے قسمیں کھاتا ہے. سچی آپ کو کیا پتا میرا کتنا دل کرتا ہے. وہی بات ہے، جو گرجتے ہیں وہ برستے نہیں. آتے تھے اور اللہ کے نبی کے پاس پھر قسمیں کھاتے تھے کیا کہ نہیں نہیں ہم تو آپ کے پاس جانا چاہتے ہیں، بس کیا کریں. دل کیا کہہ جاتا ہے کہ اللہ کے نبی کے کہ یہ ہے شخص میرے لوگوں میں سب سے اچھا، جو کسی کام کے وقت پہ عملی طور پہ موجود نہیں ہوتا، قسمیں کھانے کو تیار ہے. یہ کر کے کر کیا رہے ہیں؟ یہلکون انفسہم. یہ تو خود اپنے آپ کو ہلاکت میں ڈال رہے ہیں. ہمارے یہاں کہتے ہیں نا، اپنے پاؤں پہ کلہاڑی مارتے ہیں، اور اللہ خوب جانتا ہے کہ وہ جھوٹے ہیں. اس کو ہائی لائٹ کر کے دیکھیے. دیکھیے بندہ کچھ نہ کہے، یہ بہتر ہے جھوٹ کہنے سے. آپ کو کسی سے محبت نہیں ہے، مت کہیے. یہ کہنے کی بجائے دل میں محبت ہے کوئی نہیں، کہنا بڑی محبت ہے. ہم دن میں کئی بار ایسے جھوٹ بول رہے ہوتے ہیں، اپنے رشتہ داروں سے بول رہے ہوتے ہیں. کوئی آتا ہے، بڑی خوشی ہوئی آپ کو دیکھ کے، کوئی خوشی نہیں ہو رہی ہوتی. دل میں پتہ نہیں کیا کیا چھپا کے ہم ان لوگوں کو مبارکبادیں دے رہے ہوتے ہیں. دل جل رہا ہوتا ہے ان کی نعمت کو دیکھ کر. अल्लाह कहते हैं हमें इनका पता है। अल्लाह के नबी ऐसे लोगों के साथ क्या मामला करते थे, इनके जाहिर पे क्यास करते थे, और सच्चा मोमिन लोगों की खोज नहीं लगाता। अब अल्लाह के नबी के पास ये मुनाफिक आते रहे, अल्लाह के नबी ये मजबूरी है, आप कहते अच्छा चलो अल्लाह माफ़ करे, कोई नहीं तुम रो, ओके नो प्रॉब्लम, आई नो यू आर, वो बहुत प्रॉब्लम है तुम्हारे साथ, रहने दो। अल्लाह ताला अपने नबी को अब थोड़ा सा बता रहे हैं, अफ अल्लाह उनका इतना प्यारा अंदाज है, पहले कह दिया अल्लाह तुम्हें माफ़ करे ए नबी, तुमने इनको क्यों रुख्सत दे दी, लिमा ज़िनता लहुम, तुम्हें तो चाहिए था कि खुद रुख्सत ना देते, ताकि खुद तुम पर खुल जाता कि कौन लोग सच्चे हैं और झूठों को भी तुम जान लेते। यहाँ से नबी सल्लम की मोहब्बत और आपकी लोगों के साथ बेहतरीन अप्रोच का ताल्लुक़ है। अल्लाह ताला असल में एक किस्म की तरबियत कर रहे हैं कि आप ऐसे ही ना इनको कह दिया करें कि अच्छा तुम बैठो ज़रा देखो इन पे मामला डाल दो, इस तफ्ते कल्ब खुद देखो तुम्हें निकलना चाहिए कि नहीं, खुद अक्ल से सोचो कि कोई काम है कि नहीं। बाज़ लोग होते हैं 20 काम पड़े होते आके कहते कोई काम है तो मैं करूँ, भाई यही काम है कि आप चले जाए, जो अक्ल आपको वो काम नहीं दिखा रही कि आप वो दूसरे से पूछ के करना चाहते हैं। हमें किसी ने कहा ही नहीं, क्या नहीं कहा कि ये टिश्यू पेपर बड़ा हुआ ये फेंक दो या सफाई कर दो, हमने नहीं किया। ऐसे लोग कुछ नहीं कर सकते। याद रखिए सिर्फ एक चीज़ इंसान से अल्लाह के काम करवाती है और वो इंसान का अपना आप है, सेल्फ मोटिवेशन कहते हैं इसको। जिस बंदे में सेल्फ मोटिवेशन है इंशाल्लाह वो सिक्योर है, वो चलता जाएगा करता जाएगा, और जो दूसरों के कहने पे करता है उसके लिए मुसीबत यह है कि कोई कहने वाला बाकी रहेगा तो वो कह लेगा, नहीं होगा तो कोई वो नहीं करेगा। कुछ होते वो खुद करते हैं और कोई टाइटल भी नहीं लेना चाहते, कुछ होते वो करके इंतज़ार में होते हैं कि आए और उनको टाइटल मिलेंगे ये हमने काम किया। याद रखिए सिर्फ अकेला बंदा वही काम करेगा जो हर एक से बेनियाज होकर सिर्फ और सिर्फ अल्लाह के लिए करे, वो दिन को भी करेगा वो रात को भी करेगा। अल्लाह ताला यहाँ यही बात बता रहे हैं कि ज़रा इनको एक्सपोज तो होने देते और बंदा छुपता नहीं है। मेरे दिल में जो होगा ना आपको लग जाएगा पता, एक दिन छुपा लूँगी दो दिन इससे ज़्यादा नहीं। ला यस्ताज़ीनुकल्लज़ीन यूमिनून बिल्लाहि वल यौमिल आखिर, अब अल्लाह ताला बता रहे हैं कि ये जो आपसे आके उज़र ले रहे हैं ना ये मुनाफिक हैं, जो सच्चे मोमिन हैं वो तो ऐसे वक्त में इजाज़त कोई नहीं मांगेंगे, वो तो अपने ज़ाती काम पोस्टपोन कर देंगे, क्योंकि उनको पता है इस वक्त इस्लाम की जंग है और इस वक्त एक एक इंसान बड़ा कीमती है। तो अल्लाह ताला फरमाते हैं कि जो लोग अल्लाह और रोज़ आखिर पर ईमान रखते हैं वो तो कभी तुमसे ये दरख्वास्त ना करेंगे कि इन्हें अपनी जान और माल के साथ जिहाद करने से माफ़ रखा जाए, और अल्लाह मुत्तकियों को खूब जानता है। फिर कौन इजाज़तें मांगते हैं, इन नमयस्ताज़ीनुकल्लज़ीन अल्लाह युमिनून बिल्लाहि वल यौमिल आखिर, ऐसी दरख्वास्तें तो सिर्फ वही लोग करते हैं जो अल्लाह और रोज़े आखिर पर ईमान नहीं रखते, जिनके दिलों में शक है और वो अपने शक में ही मुतरद्दत हैं। सच है कि झूठ है? जिस बंदे का कोई इरादा ही नहीं है कहीं जाने का कुछ करने का, वो छुट्टी मांगेगा? वो पहले घर वालों को पक्का कर देगा नहीं जी मैंने नहीं जाना, और जिसका अपना इरादा है वो आके बहाने बहाने से घर वालों का नाम ले लेके करेगा। और दूसरी बात है कि जिन्होंने कुछ करना होता है उसकी कोई तैयारियां दिख रही होती हैं, इनकी तो कोई नहीं दिख रही थी, इसीलिए अल्लाह ताला इनकी एक और चोरी पकड़ते हैं। वलऊ अरादुल खुरूज अलअदु लहु उद्दतम वलाकिन करिहल्लाहु इम्बियाज़हुम, सुभान अल्लाह, वाकई लगता है कि अल्लाह दिलों के भेद जानता है। नबी नहीं जान सकते थे उस तरह लोगों को जैसे अल्लाह ने बताया कि अगर वाकई इनका इरादा निकलने का होता तो वो इसके लिए कुछ तैयारी करते। तैयारी है कोई नहीं, और कह रहे हैं करना चाह रहे हैं, किया क्या, कोई नहीं जाना है, नहीं अभी तो घर ही बैठे हुए, तैयारी की नहीं कोई नहीं की, वैसे इरादा तो है, वो क्या इरादा है, ना आप तैयार हैं ना आप घर से निकले, और आप घर बैठे ही सोच रहे हैं कि बहुत मुश्किल है। और असल में पता क्या है, अल्लाह कहते हैं, ये आयत हाईलाइट कर लीजिएगा, वलाकिन करिहल्लाहु इम्बियाज़हुम, यकीन करें इस आयत को पढ़ के हाथ ठंडे होते हैं। अल्लाह फरमाते हैं लेकिन अल्लाह को इनका उठना ही पसंद ना था, अल्लाह ने इसलिए इनको शक में डाल दिया। देखिए जिस काम को आप 100% यकीन से करेंगे वो आप कर लेंगे, आपने सोचा आप आएंगी आप आ गई, और आप 50% सोचती हैं आना आना अभी बिस्तर में होती। अल्लाह कभी अधूरे दिल से काम नहीं कराता। चंद दिन पहले किसी से मेरी बात हो रही थी, इसी तरह वो अपनी मजबूरी पेश कर रही थी, क्या करें उस्ताज़ा दिल नहीं करता छुट्टी करने को, फिर हो जाती हैं, कोशिश करते हैं, ये होता है ये होता है। मैंने कहा अल्लाह दे दिल की कुर्बानियाँ नहीं चाहता। जिस दिन आपका 100% यकीन होगा ना कि हमने छुट्टी नहीं करनी और हमने आना है, अल्लाह आपको ले आएगा, जहाँ आप बैठे हैं जो आप कर रहे हैं ये आपने करना था तो हो गया ना। तो अल्लाह को शिर्क नहीं पसंद, ना अपनी ज़ात के मामले में ना अपने कामों के मामले में। अल्लाह थोड़े लोगों को दीन के लिए चुन लेगा, لیکن اللہ بھیڑ نہیں جمع کرتا، بدر اس کی بہترین مثال ہے. اس کے بعد کئی جنگیں ایسی آئیں کہ لوگوں نے نکلنا چاہا کہ نہیں سوری تھینک یو ویری مچ، پہلے بھی آپ کے بغیر گزارا ہو گیا تھا اب بھی ہو جائے گا. تو اللہ تعالیٰ کہتے ہیں میں جن لوگوں کے دل میں ابھی 100% کمٹمنٹ نہیں ہوتی نا، میں ان کو نکلنے کی پھر توفیق نہیں دیتا. وہ کیا سوچ رہے ہوتے ہیں، ہائے جسم ٹوٹ رہا ہے، لگتا ہے بخار ہو رہا ہے، لگتا ہے میرے سر میں درد ہے، لیکن اصل میں ہو کیا رہا ہوتا ہے، ولکن کرہ اللہ انبیاءہم، اللہ کو نہیں پسند. کبھی آپ کسی انسان کو نہ پسند کریں یا آپ نہ چاہیں وہ آپ کے گھر ہو، تو آپ کیا دعا کرتے ہیں، اللہ کرے نہ ہی آئے یہ، اللہ کرے کچھ اور ہی معاملہ ہو جائے، یعنی اللہ توفیق چھین لیتا ہے. واللہ یقول بین المرء وقلبی، ہم پچھلی صورتوں میں پڑھ چکے ہیں کہ اللہ پھر دل کے بیچ میں حائل ہو جاتا ہے اور اللہ ہمارے ساتھ انتقام نہ لے. اور کہا وقیل قعدوا مع القاعدین، اور ان کو کہہ دیا گیا کہ بیٹھ رہو بیٹھ رہنے والوں کے ساتھ. اب نبی تھے، ان کا دکھ ہوتا تھا کہ اتنے لوگوں میں سے اتنے تھوڑے لوگوں کو توفیق ہوئی، تو اللہ کہہ رہے فکر نہ کرو، لو خرجوا فیکم ما زادکم الا خبالا، اے نبی فکر نہ کیجئے، اگر یہ لوگ آپ کے ساتھ چل بھی پڑتے، آدھے دل والے کھوٹ لیے ہوئے بس دل مال کی محبت کے چور، روتے دھوتے آپ کے کہنے میں اللہ کے راستوں میں کچھ دے بھی دیتے، تو آپ کے اندر خرابی کے سوا کسی چیز میں اضافہ نہ کرتے. ایک بھیڑ جمع ہو جاتی ہے، اب ان کو بھی کھلانا پڑتا، اب ان کو بھی اونٹ دینے پڑتے، ان کے بھی انتظامات تھے، اور جہاں کہیں ان کو موقع ملتا تو فتنہ پردازی کے لیے دوڑ دھوپ کرتے. سچ ہے کہ جھوٹا، اللہ کے نبی کے دور میں منافق اس جنگ میں کھل کے سامنے آ گئے، کچھ تو گئے ہی نہیں گھر سے، کہتے تھے لو مرنے لو، بیوقوفی ہے کوئی جنگ ہے، خود کو مارنے جا رہے ہیں. گلیوں میں بیٹھ گئے آ کے منافق، ذرا خبریں آئیں کہ وہاں فلاں مر گئے فلاں مر گئے تو ہم بغلے بجائیں گے. کچھ مارے باندھے، جس کو ہم کہتے ہیں مروبتن، بے شرم چل پڑے ساتھ. اب ان کا حال کیا تھا، راستوں میں بیٹھ کے کیا کرتے، وفیکم سمعون لہم واللہ علیم بالظالمین، اور تمہارے گروہ کا تو حال یہ ہے کہ ان میں ابھی بھی کچھ ایسے لوگ موجود ہیں جو ان کی باتیں کان لگا کر سنتے ہیں. کن کی؟ یہود کی اور آپ کے دشمنوں کی، اور اللہ ان ظالموں کو خوب جانتا ہے. اس سے پہلے بھی ان لوگوں نے فتنہ انگیزی کی کوششیں کی ہیں اور تمہیں ناکام کرنے کے لیے ہر طرح کی تدبیروں کو الٹ پھیر کر چکے، یہاں تک کہ ان کی مرضی کے خلاف حق آ گیا اور اللہ کا کام ہو کر رہا. رکا، بدر ہوئی ہو گئی، تبوک ہوئی ہو گئی، مسجد نبی بنی بن گئی، آج تک اللہ کا گھر چل رہا ہے. کیا اللہ کو ایسے لوگوں کی ضرورت ہے؟ اس کے بعد اب کچھ منافقوں کے جملے، جس کو سن کے ان کے دل کی حالت خود بخود سمجھ آ جاتی ہے کہ یہ سوچتے کیا ہیں. فرمائے لقد ابتغوا الفتنة من قبل، اللہ تعالیٰ فرماتے ہیں کہ فتنے میں تو یہ خود ہی آ چکے. لقد ابتغوا الفتنة من قبل وقلبوا لك الامور، ان میں کوئی ایسا ہے، یعنی فتنے میں تو یہ پڑ چکے اور آپ کے لیے چیزوں کو الٹ پھیر دیتے ہیں، یہاں تک کہ حق آ گیا اور اللہ کا امر جو ہے وہ ثابت ہو گیا، اگرچہ وہ ناپسند کریں. وَمِنْهُمْ مَنْ يَقُولُ ذَلِّي وَلَا تَفْتِنِّي، اور ان میں کوئی ایسا ہے جو کہتا ہے مجھے رخصت دے دیجئے اور مجھ کو فتنے میں نہ ڈالیے. سن رکھو، فتنے میں تو یہ لوگ پڑ ہی چکے اور جہنم نے ان کافروں کو گھیر رکھا ہے. جد بن قیس کا یہ قول ہے، اللہ کے نبی کے پاس آیا، کہنے لگا آپ کو پتہ ہے میں حسن پرست انسان ہوں، خوبصورت عورتوں کو دیکھ کر میں قابو میں نہیں رہتا، تو میں نے سنا ہے رومی عورتیں بڑی پیاری ہوتی ہیں، مجھے جنگ میں نہ لے جائیں کہیں میں وہاں جا کے فتنے میں نہ پڑ جاؤں. تھا نفاق، جیسے جیسے کوئی کہ وہ جانے کو دل چاہتا ہے، بس آج اپنی پسند کی فلم چل رہی ہے وہ نہیں چھوڑ سکتا. اللہ کہتا ہے فتنے میں پڑ چکے. اللہ کے کام سے رکنا، اللہ کے دین سے رکنا، یہ خود فتنہ ہے. ہاں ان تو صرف کا حسنتن تسوہم، اگر تمہارا بھلا ہو تو ان کو رنج ہوتا ہے، اور جب تم پر کوئی مصیبت آتی ہے تو یہ منہ پھیر کر خوش خوش پلٹتے ہیں اور کہتے جاتے ہیں اچھا ہوا ہم نے پہلے ہی اپنا معاملہ ٹھیک کر لیا تھا. یہ ہیں وہ لوگ جو اسلام کو پہنچنے والی کچھ غلط چیز کو خوشیوں سے مناتے ہیں، خود نہیں جاتے تھے، کان بہت رکھتے تھے، کتنے آئے، کیا ہوا، پروگرام ٹھیک رہا، اچھا تھا، کام کرنا پڑا، اچھا جی ہوا، شکر ہم پہلے نہیں گئے، ہم نے پہلے ہی کہہ دیا تھا، اور پتہ چلے بہت ہوا وہاں، اتنا کچھ بٹا، اتنا اللہ کے نبی نے دیا لیا، تو پھر روتے تھے ہائے کاش ہم بھی وہاں ہوتے. تو یہ اصل میں خود پرست ہیں، خود کے فائدوں کے لیے یہ کام کرتے ہیں. اللہ سبحانہ تعالیٰ فرماتے ہیں ان کا معاملہ ایسا ہے، ان سے کہو کہ ہمیں ہرگز کوئی برائی یا بھلائی نہیں پہنچتی مگر جو اللہ نے ہمارے لیے لکھ لی، کیونکہ اللہ ہی ہمارا مولا ہے. وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ، اور اللہ ہی پر چاہیے کہ توکل کریں ایمان والے. तुम्हारे जाने न जाने से कुछ नहीं था होना, असल अल्लाह ने काम करना था, उसने कर दिया। कुल हल तरब्बसून बिना इल्ला इहदल हुस्नैन, इनसे कह दो तुम हमारे मामले में जिस चीज के मुंतजर हो वो इसके सिवा और क्या है कि दो भलाइयों में से एक भलाई है, यानी या तो हमें फतह मिलेगी और माले गनीमत मिल जाएगा, और नहीं होगी तुम मर जाएंगे और शहादत मिल जाएगी। हमारा क्या बिगड़ा, दो में से एक चीज तो हमें खैर है, जिसको हमारे यहाँ कहते हैं ना पांच उंगलियां घी में और सर कड़ाही में। हकीकत है कि अल्लाह के रास्ते में काम करने वाले का मामला ही ये है। लोगों को फायदा हो रहा है कि नहीं हो रहा, हु केयर, मेरा तो हो रहा है। कोई आ रहा कि नहीं आ रहा, मैं तो आ गई। किसी को तौफीक मिली कि ना मिली, मुझे तो मिल गई, कुछ फायदा नुकसान नहीं। और अगर बहुत आ गए ठीक है, आंखें ठंडी होती हैं, दिल खुश होता है, लेकिन नो प्रॉब्लम, सारे आ जाएं, सब खुश हों, लेकिन अल्लाह खुश ना हो तो मेरा क्या गया। ये है वो चीज़ जो बंदे को लोगों से बेनियाज करती है कि मेरा नुकसान नहीं है, मेरा रब हमेशा मेरे बारे में खैर का मामला करेगा, और हम तुम्हारे मामले में जिस चीज़ के मुंतजर हैं वो क्या है। ये है असल फिक्र की बात कि तुम तो हमारे मामले में ये करते हो, लेकिन हमें क्या है तुमसे। वनहनु नतरब्बसु बिकुम अन युसीबकुमुल्लाहु बिअज़ाबिन मिंदिही औ बिअयदीना, हम जिस चीज़ के मामले में मुंतजर हैं तुम्हारे मामले में वो क्या है कि या तो अल्लाह तुम्हें अपने हाथों से अजाब दे दे या हमारे हाथों से, यानी काफिर तुम्हारा क्या मिला। तुम्हें फतह भी हो गई तो क्या मिला, तुम उस नशे में और भी नुकसान में आओगे। अल्लाह तुम्हें खुद ही किसी वबा या बीमारी में मार दे या हमारी तलवारों से मरवा दे, तुम तो नुकसान में हो। कैसे दुख की बात है ना। हजरत अली का वो कॉल यहाँ फिर याद आ रहा है कि काफिर ने उनको कहा तुम मुसलमान क्या हो, बेवकूफ़ हो, एक अनदेखी आखिरत के पीछे दुनिया के इतने मज़े छोड़ते हो, मुझे देखो ऐश करता हूँ, मज़े कर रहा हूँ। तो हजरत अली ने क्या कहा कि ठीक है मान लेते हैं, हाँ तुम्हारी बात ठीक है, कोई आखिरत नहीं, कोई जन्नत नहीं, कोई जहन्नम नहीं, मेरा क्या गया, नेकी की दुनिया में किसी का फायदा हो गया, किसी को सदका दिया, किसी का फायदा, मेरा क्या बिगड़ा, नो प्रॉब्लम। लेकिन तुम सोचो अगर मेरा अकीदा ठीक हुआ और आखिरत आ गई तो तुम्हारे साथ कल क्या होगा। इतनी थॉट प्रवोकिंग बात थी कि वो काफिर हिल के रह गया और मुसलमान हो गया। इतनी बड़ी आखिरत को रिस्क पे रखा हुआ, चांस पे रखा है। यहाँ से पाकिस्तान जाते हैं तो टिकट चांस की नहीं लेते, कहते नहीं कौन एयरपोर्ट पे जाके धक्के खाए, तो क्या आखिरत का मामला चांस का मामला। तुम सोचो तुम्हारे साथ कल क्या होने वाला है, और हम तो तुम्हारे मामले में यही सोच रहे हैं कि अगर तुम्हारी यही हालत रही तो तुम फिर या हमारे हाथों से मारे जाओगे या अल्लाह की किसी बात में आ जाओगे। ठीक है तुम भी इंतज़ार करो, हम भी तुम्हारे साथ मुंतजर हैं। जहाँ अल्लाह के रास्तों के काम की बात आती है वहाँ माल ज़रूर लगता है, और माल खर्च करना मुनाफिक को जान का वबाल लगता है, चीखें निकल जाती हैं उसके अल्लाह के रास्ते में कुछ देते हुए, आना पाई का हिसाब करता है। अल्लाह कहते हैं कुल अनफिकु तौअन अव करहन लन युतक़ब्बल मिनकुम, इनसे कहो तुम अपने माल राजी खुशी खर्च करो या कराहत के साथ खर्च करो, बहर हाल वो कबूल ना किए जाएंगे। वजह इन्नकुम कुन्तुम कौमन फासिकीन, क्योंकि तुम नाफरमान कौम हो, तुम नाफरमान लोग हो। कुछ लोगों ने सोचा खुद नहीं जाते, थोड़ा सा डोनेशन दे के चंदा दे के जान छुड़ाते हैं, खुद ना गए, कुछ सदका खैरात देना चाह, कितनी ज़रूरत थी उस वक्त, आना पाई चाहिए था, लेकिन अल्लाह के नबी ने थैंक यू के साथ उनको वापस कर दिया, थैंक यू हमें तुम्हारा माल नहीं चाहिए। कभी कभी इंसानों की ज़रूरत होती है, फिर माल किसी फायदे का नहीं। ऐसे ही जैसे आपको भूख लगी हो तो आपको रोटी चाहिए, कोई आपको सोने की डली भी दे दे और आप भूख से मरे, आप कहेंगे मुझे सोने की परवाह नहीं, मुझे खाना दे दो, पानी दे दो, दवा दे दो, बीमार हूँ। इसी तरह कभी कभी पैसे से वो काम नहीं होते जो इंसानों से होते हैं। पैसा देना बहुत आसान है, जो शाह खर्चियाँ करते हुए सारा दिन चेक काटते हैं और अपने कार्ड घुमाते हैं, दीन के लिए 10, 20, 25, 50 देना क्या बड़ी बात है, नथिंग। असल अपना आप देना है, जिसमें हर वक्त की कुर्बानियाँ, जिसमें एक एक दिन की कुर्बानी, जज्बों की कुर्बानी, नींद की कुर्बानी, वक्त की कुर्बानी। अल्लाह कहते हैं मुझे तुम चाहिए, मुझे तुम्हारा माल नहीं चाहिए। आज अल्लाह अगर मुसलमानों को यह गैरत दे दे तो फासिकों के माल बंदा कबूल ही ना करे। आज वो लोग जो खुद खुले आम फेस करते हैं, कहीं कोई जलजला आता है, कहीं कोई दीन का काम होता है, डोनेशन फंड रेजिंग करके नाच गा के पैसा जमा करके देते हैं, लोग कहते हैं ले लो मस्जिद बन जाएगी। क्या करना है आपने उस पैसे को कि जिसके अंदर फिस्क की बुआ रही होगी। हाईलाइट करने के काबिल है यह आयत। अल्लाह कहते हैं तुम्हें पता है इनके दिए हुए माल को अल्लाह कबूल क्यों नहीं कर रहा, इसकी वजह इसके सिवा और कुछ नहीं कि उन्होंने अल्लाह और उसके रसूल से कुफर किया, और नमाज के लिए आते भी हैं تو کس مساتے ہوئے سستی کے مارے ہوئے وَلَا يُنفِقُونَ إِلَّا وَهُمْ كَارِهُونَ، اور جو خرچ کرتے ہیں اللہ کے راستے میں وہ بھی بادل نخواستہ، دل کوئی نہیں چاہ رہا ہوتا لیکن مروت ہے. جیسے رشتہ داروں میں لوگ بعض دفعہ دل سے نہیں بھی دینا چاہتے لیکن دیتے ہیں کیونکہ رسم ہے، اس طرح بعض لوگ پھر دین کے نام پہ بھی دیتے ہیں. اب کیا کریں، سب نے دیا ہے ہم نے نہیں دیا تو پھر تو پتہ نہیں کیا ہوگا، سوچ سوچ کے دیتے ہیں کا کوئی بات نہیں. فلا تو جھپ کا اموال ہوں ولا اولاد ہوں، آپ کو دھوکے میں نہ ڈالے ان کا مال و اولاد اور ان کی کثرت کی اولاد. اللہ تو یہ چاہتا ہے کہ انہیں چیزوں کے ذریعے سے ان کو دنیا کی زندگی میں بھی عذاب میں مبتلا کر دے اور یہ جان بھی دیں تو حق کے انکار کی حالت میں دیں. یہی ہیں دو چیزیں، ہائی لائٹ کر لیں، مال اور اولاد، یہ دو چیزیں انسان کو اللہ کے کاموں سے روکتی ہیں. انہی کی خوشیاں، انہی کے غم، انہی کی باتیں. اللہ کہتے جن کے لیے یہ لگے میں، یہ پھر ان کو دنیا میں بھی کچھ نہیں دیں گے. وَيَحْلِفُونَ بِاللَّهِ إِنَّهُمْ لَمِنْكُمْ، جھوٹی باتیں کرنے والے، وہ خدا کی قسمیں کھا کھا کر کہتے ہیں ہم تم ہی میں سے ہیں، حالانکہ وہ ہرگز تم میں سے نہیں. وَمَا هُمْ مِنْكُمْ، کوئی تعلق نہیں ان کا تم سے، اصل میں تو یہ وہ لوگ ہیں جو تم سے خوف زدہ ہیں، ڈرتے ہیں کہ آپ کے پاس آگے تو پتہ نہیں ہماری زندگیوں کا کیا ہو جائے گا، اور اگر وہ کوئی جائے پناہ پا لیں یا کوئی کھو یا گھس بیٹھنے کی جگہ پا لیں تو بھاگ کر اسی میں جا گھسیں. ان کو اللہ کا دین اتنا مشکل لگتا ہے کہ یہ بچ سکیں تو غاروں میں جا کے چھپ جائیں لیکن آپ کا سامنا نہ کریں. کچھ لوگوں نے اللہ کے نبی پہ الزام لگایا تھا. ایک شخص آیا کہنے لگا اللہ کے نبی انصاف کیجیے گا صدقات میں. آپ نے کہا اللہ تیرا برا کرے، کیا نبی انصاف نہیں کرے گا؟ پیسے دھیلے میں اللہ کے نبی کی ذات پہ الزام لگا، اس کا تذکرہ وَمِنْهُمْ مَنْ يَلْمِزُكَ فِي الصَّدَقَاتِ، اے نبی ان میں سے بعض لوگ صدقات کی تقسیم میں تم پر اعتراض کرتے ہیں، کہتے تھے آپ نے اپنی پسند کے لوگوں کو دے دیا، اپنوں کو دے دیا، غیروں کو نہیں دیا، اور ہمیں دیا، اور مہاجروں کو دے دیا، اور دس اینڈ دیٹ. حالانکہ ان کا حال کیا، فَيْنُوتُ مِنْ خَرَدُ، ان کو دے دیا جاتا تو پھر کوئی بات نہ کرتے، یعنی ان کو نہیں ملا اس لیے یہ خود رو دھو رہے ہیں، اگر ان کو نہ دیا جائے تو ان کو بہت زیادہ غصہ آتا ہے، بگڑنے لگتے ہیں. کیا اچھا ہوتا کہ اللہ اور اس کے رسول نے جو کچھ بھی ان کو دیا تھا وہ اسی پر راضی رہتے اور کہتے حسبنا اللہ، وہ کہتے ہمیں اللہ اور اس کا رسول کافی ہے، یعنی اللہ کافی ہے، تو ان قریب اللہ ان کو دے گا اپنے فضل سے اور اس کا رسول بھی. اِنَّا إِلَى اللَّهِ رَاغِبُونَ، اور یہ کہتے کہ ہم تو اللہ کی طرف رغبت کرتے ہیں، یعنی مال کی تما چھوڑو، ملتا کیا ہے چھوڑ دو، یہ دیکھو دے کیا سکتے ہو، پھر تمہیں پتہ چلے گا کہ وہ اللہ پہ نظریں جمائے ہوئے ہیں، اور جو اللہ پہ نظریں جماتے ہیں اللہ اس کے پاؤں میں تھتکارتا ہوا اس دنیا کو ڈال دیتا ہے، اس کو پرواہ بھی نہیں ہوتی اور اللہ دیتا ہے، اور جو مال کے جمع تفریق میں پڑے رہتے ہیں اللہ تعالیٰ ان سے راضی نہیں ہوتا. اس کے بعد آیت نمبر 60 اس کا ٹاپک لکھ لیں کہ یہ مال کی شرعی بانٹ، زکوٰۃ کا مال. بہت سارے لوگ سوال کرتے ہیں کس کو زکوٰۃ دی جائے کس کو نہ دی جائے، تو پوری تفصیل اللہ نے دے دی. انما الصدقات للفقراء والمساکین والعاملین علیہا، یہ صدقات، صدقے کے لفظ ہی کو زکوٰۃ کے لیے استعمال کیا جاتا ہے. قرآن میں دو طرح سے یہ باتیں آتی ہیں، ایک فرض صدقات اور ایک نفل، تو یہ فرض صدقات یعنی زکوٰۃ کی بات ہے کہ یہ صدقات تو دراصل فقیروں اور مسکینوں کے لیے ہے، اور ان لوگوں کے لیے جو ان صدقات کے کاموں پر معمور ہے، یعنی جب زکوٰۃ کمیٹیاں بنتی ہیں اس کی لکھت پڑھت ہوتی ہے تو جو وہاں کے ورکر ہیں ان کو بھی اس میں سے حصہ دیا جائے گا، کہ اسی کے اندر سے جو پیسے آتے تھے کچھ ان کی تنخواہوں میں چلے جاتے تھے، باقی جو تھے دیے جاتے تھے. اور ان کے لیے جن کی تالیف قلب مطلوب ہو، یعنی جو اسلام کی طرف انکلائنڈ ہیں، کشش رکھتے ہیں لیکن ابھی آ نہیں سکے، اور گردنوں کے چھڑانے میں اور قرض داروں کی مدد کرنے میں. کن کے قرضے؟ خواہشوں کے قرضے. گھر لے لیا، اب 4 لاکھ کا قرض ہے یا 40 لاکھ کا قرض ہے، اب ان کو زکوٰۃ کا مال دے دیں. کئی لوگ ہیں آپ کو پتا ہے کہ اتنے، جس کو کہنا چاہیے کلیور، ایکسٹرا کلیور. کسی نے کہا کہ تم تو خود قرض دار ہیں، کہ ہم اپنی زکوٰۃ خود کو دے لیں. وہی کہتے ہیں نا کندھا بانٹے شرینی اپنوں کو، بار بار اس کا ہاتھ اپنوں پہ ہی جاتا ہے. یہ قرضے خواہشوں کے قرضے نہیں ہیں، اللہ اکبر، یہ مجبوریوں کے قرضے ہیں. کسی مجبوری میں پھنس گیا قرضے میں، اس کا قرضہ ادا کروایا جا سکتا ہے زکوٰۃ کے مال سے. وفی سبیل اللہ وابن السبیل، اور اللہ کے راستے میں بھی دیا جا سکتا ہے اور مسافروں کو. اللہ کے راستے میں سے کیا مراد ہے؟ اللہ کے دین کو پھیلانے کا راستہ، ہر وہ راستہ، ہر وہ سبل جس کی ڈوری اللہ کی طرف جاتی ہے اس کے اندر بھی دیا جا سکتا ہے. اور وہ مسافر جو گھر میں تو اچھا تھا بے شک، لیکن سفر میں کسی مجبوری میں ہوا، اس کو بھی دیا جاتا ہے. اور زکوٰۃ کی حیثیت کیا ہے؟ فریدۃ من اللہ. اس لفظ سے پتہ چلتا ہے کہ یہ فرض صدقات کی بات ہے. فرض ہے یہ اللہ کی طرف سے اور اللہ تعالیٰ خوب علم والا اور حکمت والا ہے. اچھا جب جنگیں ہوتی تھیں اور ایسے ایڈورس کنڈیشنز آتے ہیں نا تو لیڈرشپ پہ بڑی باتیں ہوتی ہیں. ساری چیزیں ٹھیک چل رہی ہیں نا لوگ کہتے ہیں بہت اچھے لیڈر ہیں, ذرا گڑبڑ ہو تو سب سے پہلے لیڈر کو لوگ پکڑتے ہیں. جیسے آپ گاڑی میں جا رہے ہو سب ٹھیک جا رہے تو کہتے ہیں ماشاء اللہ میرا بیٹا بہت اچھا, شکر ہے یہ مجھے لے آیا. ذرا گاڑی کو کوئی جھٹکا لگ جائے کو تو شروع ہو جائے گی ماں گاڑی نہیں چلانی آتی سیدھی چلاؤ دیکھو. یعنی جب زندگی میں جھٹکے آتے ہیں نا تو گھر میں ہی لڑائیاں شروع ہوتی ہیں. اللہ تعالیٰ اب اسی کی بات کر رہے ہیں کہ وَمِنْهُمُ الَّذِينَ يُؤْذُونَ النَّبِيَّ وَيَقُولُونَ هُوَ أُذُنٌ, ان میں سے کچھ ایسے لوگ ہیں جو اپنی باتوں سے نبی کو دکھ دیتے ہیں اور کہتے کیا کہ یہ شخص کانوں کا کچا. اللہ کے نبی سب پہ ٹرسٹ کرتے تھے, جس کا اپنا دل صاف ہوتا ہے وہ دوسرے کو بھی صاف سمجھتا ہے. پہلے آ کے اللہ کے نبی کے سامنے جھوٹے بہانے کرتے, اللہ کے نبی کہتے ہاں ہاں نہیں مجھے پتا تو مجبور ہو, گھر آ کے ہنستے کہتے ان کو پتہ ہی کوئی نہیں چلتا, جو کہہ دو ان کو مان جاتے ہیں, یہ بڑے نرم ہیں یہ بڑے سافٹ ہیں, بس یہ دوسرے لوگ ذرا خرابی کرتے ہیں یہ خود تو ٹھیک ہیں, اور یہ باتیں پیش کرتے. اللہ تعالیٰ کہتے ہیں ان سے کہو یہ تمہاری بھلائی کے لیے ایسا ہے, یعنی شکر کرو اللہ کا نبی بھولا بھالا ہے, تمہاری باتوں پہ تمہیں پکڑنے لگے تو تم خود ہی شرمندہ ہو جاؤ, وہ تمہاری بھلائی کے لیے ایسا ہے. اللہ پر ایمان رکھتا ہے اور اہل ایمان پر اعتماد کرتا ہے اور سراسر رحمت ہے ان لوگوں کے لیے جو تم میں سے ایماندار ہیں, اور جو لوگ اللہ کے رسول کو دکھ دیتے ہیں ان کے لیے دردناک عذاب ہے. یحلفون باللہ لکم لیردوکم, وہ تمہارے سامنے قسمیں کھاتے ہیں تاکہ تم کو خوش کر دیں, اللہ کو خوش کرنے سے زیادہ آپ کو خوش کرنا چاہتے ہیں, حالانکہ اگر یہ مومن ہیں تو اللہ اور اس کا رسول اس کا زیادہ حقدار ہے کہ ان کو وہ خوش کر سکیں. یہاں پہ ہمارا سلاس پورا ہوتا ہے, ایسے نہیں لگتا کہ ایک آئینہ ہے. سورۃ توبہ جب بھی پڑھیں عام روٹین سے زیادہ اس پہ وقت لگ جاتا ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہمارے ظاہر اور باطن کو ایک کر دے, اور ہمارے دل سے کوئی ایسی اگر نگیٹو چیز ہے کوئی اسلام کے بارے میں کال اور فیل کا تضاد ہے تو اس کو نکال کر ہمیں اخلاص عطا فرمائے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.